یہ وائس آف امریکہ واشنگٹن ہے. پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ فائزہ بخاری. آج کے اس پروگرام میں جن موضوعات پہ بات کریں گے, سب سے پہلے بھارت کے زیر انتظام کشمیر میں انسانی حقوق کی صورتحال, اس کا جائزہ لیں گے, خاص طور پہ اس بیک ڈراپ میں کہ ایمنسٹی انٹرنیشنل اس نے کشمیر کو بولنے دو کے نام سے ایک عالمی مہم شروع کر دی ہے. اس کا کیا اثر پڑے گا, کیا فرق پڑے گا صورتحال پہ, اس کا ہم جائزہ لیں گے. اسی کے دوسرے حصے میں ہم گفتگو کریں گے کہ بھارت کی جانب سے 4 دہشت گردوں کو نوٹوریس دہشت گرد, سخت دہشت گرد قرار دینے کے کا جو انیشیٹو لیا گیا ہے, امریکہ اس کی حمایت کر رہا ہے, ان کا تعلق پاکستان سے ہے. پروگرام کا ہمارا جو دوسرا سیگمنٹ ہے اس میں ہم بات کریں گے ایسے میں جب پاکستان اور بھارت کے درمیان کشیدگی ہے, پاکستان چین راہداری منصوبے پہ کام تیز ہو رہا ہے, کیا اس کا تعلق اس سے ہے, جائزہ لیں گے. تیسرا سیگمنٹ آنر کلنگ کا ہے, پاکستان کے اندر ایک معروف کیس کوہستان کے اندر, کوہستان ویڈیو اسکینڈل میں جس میں 5 خواتین کو مار دیا گیا اور اس کے بعد 3 عام کرداروں کو بھی, اس ریفرنس میں عدالت نے آج فیصلہ دیا ہے اور 3 ملزمان کو عمر قید کی سزا سنائی ہے. پروگرام کے آخری حصے میں بات کریں گے اسپورٹس کرکٹ, مصباح الحق کا بطور چیف سلیکٹر اور بطور کوچ بیک وقت ان کا انتخاب ان دو اہم عہدوں کے لیے کتنا اچھا یا کتنا برا ہے اور ان کی ذمہ داریاں اس میں کیا ہوں گی, چیلنجز کیا ہوں گے. چلتے ہیں پروگرام کے پہلے حصے کی جانب, بھارت کے زیر انتظام کشمیر, وہاں پہ آرٹیکل 370 اس کے ریووک ہونے کے بعد سے یا اس کی تنسیخ کے بعد سے, اب اس کو ایک مہینہ یا اس سے زیادہ عرصہ ہو چکا ہے, لیکن کشمیر کے اندر میڈیا بلیک آؤٹ ہے, کشمیری عوام کو ایکسس نہیں ہے, باقی دنیا کے ساتھ ان کے روابط نہیں ہیں, یہاں تک کہ بھارت کے اپنے اندر ان کے جو عزیز رشتہ دار ہیں ان کے ساتھ ان کی ملاقات یا کمیونیکیشن وہ نہیں ہے, جس کے سبب کافی مشکلات اور دقتیں آ رہی ہیں. جو محبوبہ مفتی سابق وزیر اعلیٰ کشمیر کی, ان کی صاحبزادی کو تو سپریم کورٹ کے حکم پہ آج ملاقات کا اجازت نامہ مل گیا ہے, لیکن بہت سارے لوگ ہیں جو اپنے عزیز رشتہ داروں سے ملنے کے لیے انتظار میں ہیں. دوسری جانب بہت سے خدشات پیدا ہو رہے ہیں کہ وہاں پہ جو لوگ بیمار ہیں ان کے لیے کیا انسینشل سپلائز, کیا ادویات موجود ہیں کہ نہیں ہیں. بھارت کے اپنے اندر سے جو ایکٹرز ہیں ہالی ووڈ بالی ووڈ سے جن کا تعلق ہے, انہوں نے اس بارے میں سوالات اٹھائے ہیں کہ ان کی پہنچ نہیں ہے اپنے عزیزوں تک, اور جن کو ڈائبٹیز یا ایسی دیگر بیماریاں ہیں جو لیتھل ہو سکتی ہیں اگر ان کو بر وقت ادویات نہیں ملتی ہیں. سو اس کا ہم جائزہ لیں گے کہ یہ جو بین الاقوامی انسانی حقوق کے ادارے ہیں جب وہ بات کرتے ہیں تو اس سے فرق کیا پڑتا ہے. ہمارے ساتھ موجود ہیں اس پہ گفتگو کے لیے میناکشی گنگولی صاحب, ڈائریکٹر ساؤتھ ایشیا چیپٹر ہیومن رائٹس واچ کی, انٹرنیشنل آرگنائزیشن ہے, بین الاقوامی تنظیم ہے انسانی حقوق کی. پاکستان سے ڈاکٹر پروفیسر مہدی حسن صاحب ہمارے ساتھ موجود ہیں, ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ ہیں, ممتاز ایجوکیشنسٹ بھی ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. میناکشی صاحبہ ویلکم آپ کو کہتے ہیں. آپ کی تنظیم ہیومن رائٹس واچ نے بھی اس سے پہلے آواز اٹھائی, ابھی ایمنسٹی بول رہی ہے, اس کے علاوہ مختلف پارلیمان کے اندر اور پارلیمنٹیرینز انٹرنیشنل جو کمیونٹی کے نمائندے ہیں وہ اس پہ گفتگو کر رہے ہیں. کیا فرق پڑے گا بھارت پہ ان مطالبوں سے؟
بھارت کو تو ضرور یہ غور کرنا چاہیے کہ کئی لوگ ایسے کہہ رہے ہیں کہ یہ جو ریسٹرکشنز ہیں یہ ابھی ہٹا دینا چاہیے. ابھی تو ایک مہینہ ہو گیا ہے, جو ایک انٹرنیشنل لاء کے اندر یہ بھی کہا جا سکتا ہے کہ کوئی پروپورشنٹ ریسٹرکشنز ہو سکتی ہیں اگر سیکیورٹی ریکوائرمنٹس ہو, وہ بھی اب ایک مہینے کے بعد میں اگر جاری ہیں تو پھر اس کے لیے ابھی کافی آوازیں کہہ رہے ہیں کہ یہ سارے ریسٹرکشنز اب ہٹا دینے چاہیے.
وہ تو کہہ رہے ہیں, لیکن یہ جو ہے یہ جو کیمپین ہے ابھی ریسنٹلی ایمنسٹی انٹرنیشنل کی کہ کشمیر کو بولنے دو, اور کہا یہ جا رہا ہے کہ یہ گلوبل کیمپین ہوگی جس میں ہائی لائٹ کیا جائے گا کہ کس کاسٹ کے اوپر یہ جو لاک ڈاؤن ہے جو اب منتھ لانگ ہو چکا ہے اس کی قیمت کیا لوگ ادا کر رہی ہیں. تو یہ کوئی پریشر بلڈ کرے گی؟
ضرور ایسا ہونا تو ضرور چاہیے, کیونکہ اب انڈیا کو ان چیزوں کے اوپر پریشر ہونا چاہیے. انڈیا کا یہ کہنا ہے کہ اس بار کوئی ایسا ملٹنٹ ایکٹیویٹی نہیں ہوا ہے اور کوئی ایسے پروٹیسٹ نہیں ہوئے ہیں جہاں پہ پیلٹ گن یا ایسا کچھ استعمال ہوا ہو جس میں سے بہت بھاری نمبر پہ کوئی پروٹیسٹرز کو انجری پہنچا ہو یا ان کی ڈیتھ ہو جائے, تو پھر اس حساب سے وہ کہتے ہیں کہ یہ ریسٹرکشنز کام آئی ہیں. ہمارا یہ کہنا ہے کہ ضرور یہ رسپانسبلٹی ہے اسٹیٹ کی رائٹ ٹو لائف کی, پر رائٹ ٹو لبرٹی بھی رائٹ ہوتا ہے, اور ایک کے لیے دوسرے کو کتنے دن کے لیے بند کرا کیا جانا چاہیے, اور ابھی जो जो ये रिस्ट्रिक्शन थी ये बहुत दिन से चल रही हैं, जैसे आपने पहले कहा था, लोग एक दूसरे से बात नहीं कर पा रहे हैं, अब रिश्तेदार बहुत परेशान हैं कि उनके लोगों का क्या हो रहा है, और सप्लाईज का भी और एक्सेस टू सर्विसेज का भी काफी परेशानी चल रहा है।
आपकी एक्सेस है
जी
ह्यूमन राइट्स वॉच की और बाकी जो इंसानी हकूक के इदारे हैं उनकी पहुंच है?
जी हमारे पहुंच है, पर रिस्ट्रिक्शन बहुत है, तो इसलिए हमको ये बहुत ध्यान से काम करना पड़ता है, क्योंकि हम ये नहीं चाहते हैं कि कोई जो हमारे संग काम करे उनके ऊपर कोई ऐसा कहा जाए। और ये तो बहुत आप जानते हैं कि जब इंडिया की क्रिटिसिज्म होती है तो फिर कई समय ये कहा जाता है कि नहीं, आप फिर पाकिस्तान के साथ में हैं। और ये जो इंडिया पाकिस्तान की लड़ाई है, इसमें जो कश्मीरी हक है वो कई समय दब जाते हैं, तो हमको बहुत ध्यान से काम करना पड़ता है।
बात इसेंशियल सप्लाईज की हो, मेडिसिन की हो, खुराक की हो, या वहाँ पे जो बाकी सफरिंग्स हैं, आपका मुशाहिदा क्या है अभी तक?
हमारी एक जो कहते हैं कि कश्मीरी को, कश्मीर में ये पता चल गया था कुछ दिन पहले कि कुछ होने वाला है, क्योंकि काफी ज्यादा फौज वहां पहुंच रही थी, इसलिए कई लोग ऐसे भी थे जिन्होंने अपने घर में सामान रख लिया था, पर उस वो भी तो एक महीने से ज्यादा क्या रखेंगे, और जो जिनको दवाइयां लेनी पड़ती हैं, हाँ कुछ कुछ फार्मेसीज खुली हैं, ऐसा भी है कि अस्पतालें चल रही हैं, वहां पहुंचने के लिए लोगों को जो ट्रांसपोर्टेशन चाहिए होती है वो आसान से नहीं मिलता है, पब्लिक ट्रांसपोर्ट बिल्कुल बंद है, तो फिर लोग वहां पहुंचे तो कैसे पहुंचेंगे, चल के जाएंगे, किसी प्राइवेट गाड़ी को लेके जाएंगे तो फिर चेक पोस्ट रहती है, तो बहुत सारी परेशानियां हैं जो आमतौर पर जिंदगी जो लोग जीते हैं जहाँ पे आप वो यहाँ बिल्कुल प्रॉपरली अवेलेबल नहीं है।
डॉक्टर प्रोफेसर मेहदी हसन साहब, बहुत शुक्रिया आपका भी, आपकी राय लेना चाहूँगा, ये सिर्फ इंडिया पाकिस्तान और कोई पॉलिटिकल एंगल नहीं, और आप तो ऑलरेडी इन चीज़ों को डिस्करेज करते हैं, पॉलिटिक्स को, आप प्योरली ह्यूमन राइट्स पे फोकस्ड होते हैं। सो ये बताइएगा, ये जो अभी कैंपेन है एमनेस्टी इंटरनेशनल की, कश्मीर को बोलने दो, और ये ग्लोबल कैंपेन वो चलाना चाह रहे हैं ये इदारे, क्या फ़र्क पड़ता है किसी भी मुल्क के ऊपर इस तरह की कैंपेन से?
देखिए, से प्रेशर तो पड़ता है, अगर महसूस करें हिंदुस्तान के हुक्मरान, उन्हें ये भी सोचना चाहिए कि जो हिस्सा पाकिस्तान के कंट्रोल में है, पाकिस्तान के अंदर है, पूरा कश्मीर जो है वो उसमें पाकिस्तानी इलाका भी शामिल है कश्मीर का और हिंदुस्तानी इलाका भी, ये एक मुतनाज़ा केस है और अभी तक इसका फैसला नहीं हुआ। ये 1948-1949 से सिक्योरिटी काउंसिल के एजेंडे पे है, तो इनको ये सोचना चाहिए, हुक्मरानों को, हिंदुस्तान के और बाशऊर लोगों को जो कहते भी हैं, अपनी हुकूमत की ज्यादतियों पे बोलते भी हैं, ये बहुत अच्छी बात है हिंदुस्तान में, क्योंकि जरूरियत है कि पाकिस्तानी कंट्रोल में जो कश्मीर है वहाँ इस किस्म की प्रॉब्लम क्यों नहीं है जैसी प्रॉब्लम हिंदुस्तानी कंट्रोल वाले कश्मीर में है।
सही।
जो कश्मीर पाकिस्तान के अंदर है इस वक्त, वैसे तो दोनों हिस्से जो हैं वो मुतनाज़ा हैं, लेकिन जो हिस्सा पाकिस्तान के कंट्रोल में है उसमें लोग पाकिस्तान की हुकूमत से नाराज नहीं है उस तरह जिस तरह हिंदुस्तानी कश्मीर के लोग हिंदुस्तान की हुकूमत से नाराज हैं। ये बहुत गौर तरफ मसला है, इसके संजीदगी से गौर करना चाहिए, और जब तक इसका फैसला ना हो जाए कश्मीर का, और वो जो आजादी की तहरीक कश्मीरी चला रहे हैं वो मुकम्मल ना हो जाए, उस वक्त तक जो इंसानी हुकूक की वायलेशन है उस पर गौर करने की जरूरत है तमाम दुनिया को, और ये सोचना चाहिए कि जो महजब दुनिया है उसके हर मुल्क की, महजब मुल्क के एजेंडे पे महकूम कौमों की आजादी है। मैं इस चीज का जाती तौर पे, जो पाकिस्तान में बहुत से लोग नारा लगाते हैं कश्मीर बनेगा पाकिस्तान, मैं उसके हक में फिलहाल नहीं हूँ। मैं ये कहता हूँ कश्मीर को आजादी दें आप, उसके बाद उनका फैसला जो मर्जी वो करें, ये उनकी मर्जी है कि वो पाकिस्तान के साथ मिलते हैं या हिंदुस्तान के साथ मिलते हैं या आजाद रहना चाहते हैं, ये उनकी मर्जी है। کشمیر کی آزادی کی بات ہونی چاہیے اور ٹیریٹوریل ڈسپیوٹ کے طور پہ اس کو نہیں پیش کیا جانا چاہیے. تو یہ میرا خیال ہے.
اب ذرا ڈاکٹر صاحب دوسرے اینگل پہ آئے کہ اگر
زیادہ آسانی سے
جی کہ یہ بین الاقوامی تنظیمیں ہیں یا حقوق کے ادارے ہیں, بھلے وہ ہیومن رائٹس کمیشن آف پاکستان ہو یا اس طرح, پھر ہم وہ تو ایک ملکی سطح پہ ہو گیا جیسے ایمنسٹی انٹرنیشنل ہے, ہیومن رائٹس واچ ہے اور بہت ادارے ایون یونائٹڈ نیشن کے اپنے جو ہیومن رائٹس کے لیے جو واچ ڈاگز ہیں. سو یہ بتائیں کہ جب ان کی رپورٹس ہوتی ہیں یا ان کی کیمپینز ہوتی ہیں, ان کے مطالبات ہوتے ہیں, کتنے جنرلی بھی سنے جاتے ہیں ایک بات, اور پھر یہ کہ حکومتوں کے ساتھ کنسرن جو گورنمنٹس ہوتی ہیں ان کے ساتھ ان کا کتنا لائزون ہوتا ہے. جی ڈاکٹر,
ہلو,
جی جی آپ سے
پوچھ رہے ہیں.
جی جی آپ سے.
جی میں بتاتا ہوں, بات یہ ہے کہ ہیومن رائٹس کمیشن آف پاکستان جو ہے وہ کشمیر ہمارے ایجنڈے پہ ہم نے اس لیے نہیں رکھا ہوا کہ کشمیر ایک متنازع علاقہ ہے, وہ پاکستان کا حصہ نہیں ہے ٹیکنیکلی اور لیگلی, کیونکہ پاکستان کا حصہ نہیں سمجھتے ہم اسے. اس لیے ہم نوٹس تو لے سکتے ہیں دنیا میں جہاں بھی وائلیشن ہوتی ہیں اور انسانوں کو تکلیف ہوتی ہے, ہیومن کائنڈ کو تکلیف ہوتی ہے, ہم اس کا نوٹس لیتے ہیں, لیکن ہماری کوئی برانچ پاکستانی کنٹرول کے کشمیر میں ہم نے قائم نہیں کی ہوئی, جبکہ پاکستان کے ہر علاقے میں ہمارے رپورٹر بھی ہیں اور ہمارے آفیسز بھی ہیں. تو یہ پاکستان کے جو موقف ہے کہ کشمیر ایک متنازع علاقہ ہے, ہم اس پہ عمل کرتے ہوئے کشمیر کو پاکستانی علاقہ نہیں سمجھتے. جی
صحیح. نہیں لیکن میں جنرلی پوچھ رہا ہوں کہ ہم ہیومن رائٹس کمیشن آف پاکستان بلے اس پہ بات نہ بھی کریں, لیکن جیسے آپ باقی تنظیمیں بات کر رہی ہیں, ایمنسٹی ہو یا ہیومن رائٹس واچ ہو, سو اس سے کیا فرق پڑتا ہے ایسی کیمپین سے؟
تو بھی نظر آئیں گی وائلیشن.
جی
اگر ایک ایک مہینے تک کرفیو رہے گا اور لوگوں کو کھانے پینے کی پرابلم بھی ہوگی اور لوگوں کو دوائیں نہیں مل سکیں گی جو مریض ہیں, جو بیمار ہیں, جن کو ڈیلی بیسس پہ دوا لینی پڑتی ہے اور ان کے رابطے ختم ہو جائیں گے, خود ہندوستان کے لوگوں سے رابطہ ہندوستانی کنٹرول کشمیر کا ختم ہو جائے گا, تو یہ ایک انسانی ٹریجڈی بن گئی ہے اور اس سے حالات بہت زیادہ خراب ہو جائیں گے. اور جو انسانی ایک ٹریجڈی بن رہی ہے اس کو روکنے کی ضرورت ہے, اور تمام دنیا کی جو انسانی حقوق کی تنظیمیں ہیں وہ اس پہ غور کرنے میں حق بجانب ہیں اور حق بجانب ہوں گی.
جی
اور وہ اس کا نوٹس یقیناً لے گی, کیونکہ یہ کسی ملک کی ٹیریٹوریل ڈسپیوٹ کی بات نہیں ہے, یہ انسانی حقوق کی بات ہے اور انسانوں کی آسانی اور ان کی مشکلات کی بات ہے. جی
جی. نہیں لیکن میرا ایکچولی سوال یہ تھا, وہ تو درست ہے کہ وہ جو ان کے مشاہدے میں آئے گا وہ اس پہ رپورٹیں بھی جاری کریں گی, دنیا کو بتائیں گی بھی. صحیح. میرا کہنا یہ تھا کہ وہ جو بین الاقوامی ادارے جیسے اقوام متحدہ ہے یا بذات خود جو کنسرنڈ حکومتیں ہوتی ہیں ان کے ساتھ ان کا لائزن ہوتا ہے, وہ کسی نوعیت کا صرف رپورٹ جاری کرتے ہیں یا جا کے بات بھی کرتے ہیں؟
نہیں, جو کشمیر کا مسئلہ ہے, دیکھیے کشمیر میں تو یونائیٹڈ نیشنز کے آبزرور بھی موجود ہیں.
جی
وہ جب سے کشمیر کا تنازع چل رہا ہے یونائیٹڈ نیشنز کے آبزرور وہاں موجود ہیں, ان کو دیکھنا چاہیے اور جو وائلیشن ہوتی ہیں یہ ان کے فرائض میں شامل ہے کہ وہ اس کا نوٹس لیں اور وہ یونائیٹڈ نیشنز کو اس سے آگاہ کریں. میں یہ سمجھتا ہوں کہ جو حالیہ اقدامات کیے ہیں ہندوستان کی گورنمنٹ نے, بی جے پی کی گورنمنٹ نے, اس سے ہندوستان کو یہ نقصان ہوا ہے کہ کشمیر کا مسئلہ جس کی طرف دنیا کی توجہ نہیں تھی پہلے, اس کی طرف دنیا کے بہت سے ملکوں کی توجہ ہو گئی ہے. دنیا کا جو میڈیا ہے, امپورٹنٹ اخبارات ہیں, ریڈیو اسٹیشن ہے اور دوسرے ٹی وی اسٹیشن ہے, ان سب کے اب ایجنڈے پہ کشمیر آ گیا ہے. یہ جو موجودہ حکومت ہے ہندوستان کی, اس کی پالیسیز کی وجہ سے ہوا ہے, جس سے کشمیر کی آزادی کی تحریک کو یقیناً فائدہ پہنچے گا.
جی
تو میں یہ سمجھتا ہوں کہ اس میں ہندوستان کی حکومت کو اور ہندوستان کے باشعور لوگوں کو اس پہ غور کرنا چاہیے اور یہ سوچنا چاہیے کہ اس طرح جو ان کی جو دنیا میں سب سے بڑی جمہوریت کا ایک امیج ہے ہندوستان کا, وہ جتنا مجروح ہوگا اس کا نقصان جنرلی ہندوستان کو بھگتنا پڑے گا.
جی بہت شکریہ ڈاکٹر صاحب ہمارے ساتھ جی کا. جنرل طلعت مسعود صاحب نے ہمیں جوائن کیا ہے, ممتاز دفاعی تجزیہ نگار ہیں. جنرل صاحب آپ کا بھی بہت شکریہ. بات ہم کر رہے تھے انسانی حقوق کے پس منظر میں, کیونکہ وہاں پہ ایمنسٹی انٹرنیشنل انڈیا کے جو چیپٹر ہے اس نے ایک گلوبل کیمپین لانچ کرنے کا اعلان کیا ہے کہ وہ اس میں کشمیر کے معاملے کو ہائی لائٹ کریں گے کہ ایک ماہ کے عرصے سے جو بلیک آؤٹ ہے وہ اس کے بدلے میں کس طرح کی قیمت جو ہے وہ انسانی زندگیوں کو چکانا پڑ رہی ہے. لیکن اسی سیگمنٹ کے ساتھ ہمارا دوسرا حصہ تھا جس میں ہم نے یہ بات کرنا تھی کہ ایک اور نیا جو قانون بنایا ہے, نیو آئین ہے جو آتھورائز کرتا ہے, اس کے تحت بھارت نے 4 پاکستانی شہریوں کو نوٹوریس ٹیررسٹ ڈکلیئر کیا ہے. اس میں وہ سمجھتے ہیں کہ جن لوگوں کا کنٹریبیوشن ہے بھارت کے اندر ان کے خیال میں دہشت گردی میں یا کشمیر کے اندر عسکریت پسندی میں, اس میں مولانا اظہر مسعود ہیں, حافظ سعید ہیں, ذکی الرحمان لکھوی ہیں اور داؤد ابراہیم ہیں, ان کو نوٹوریس ٹیررسٹ ڈکلیئر کیا ہے اور امریکہ نے بھی اس اقدام کی حمایت کی ہے. کیا فرق پڑتا ہے اس سے ایک بات, اور یہ کہ آلریڈی یہ تو کالا دم یا بینڈ انڈیویژل ہیں, سو بھارت کے اس انیشیٹو سے کیا فرق پڑے گا؟
جی میرے خیال میں اس سے یہ فرق پڑے گا ان کے لحاظ سے کہ جو فوکس ہے کشمیر کے اوپر وہ ہٹانے کے لیے یہ ایک انہوں نے حرکت کی ہے. تو اس کا سارا مقصد یہ ہے کہ یہ بتانا کہ دیکھیے پرابلم تو کچھ اور ہیں, اصل پرابلم تو یہ ہے کہ یہ لوگوں نے دہشت گردی کر رہے تھے اور یہ کشمیر میں اس قسم کی کاروائیاں کر رہے تھے وغیرہ. تو دنیا کو ایک لحاظ سے یہ دھوکہ دینے یا ان کی توجہ کشمیر پہ جو اس وقت ظلم کر رہی ہے حکومت ان کی اور جس طریقے سے بربریت ہو رہی ہے وہاں اور جس قسم کے حالات ہیں, اس سے توجہ ہٹانے کے لیے یہ ایک شوشہ چھوڑا ہے, اس لیے کہ اس کا کوئی معنی نہیں رکھتے. دوسری بات یہ ہے کہ انہوں نے اپنے کون سے خزانے جا کے امریکہ میں یا کہیں یا انڈیا میں یا کچھ اور کہیں رکھے ہوں گے, یا کون سے ایسے پابندیاں جو ہیں وہ پاکستان نے خود ان کے اوپر کی ہیں بین الاقوامی سطح پر اور اقوام متحدہ نے ان کے اوپر یہ پابندیاں لگائی ہیں, تو ان کے یہ کہنے سے کیا فرق پڑے گا؟ خیر امریکہ نے تو اس لیے کہہ دیا کہ ایک طریقے سے ان کی مورل سپورٹ دے دی کہ بھائی ٹھیک ہے, یا پولیٹیکل آپ سمجھیے سیاسی لحاظ سے کہہ دیا کہ ٹھیک ہے آپ نے جو کیا ہم بھی اس کو ایک طریقے سے ہمارا بھی یہی خیال ہے. اور لیکن جو اصل بات ہے وہ یہ ہے کہ اس وقت جبکہ انڈیا کے اوپر اتنا زیادہ پریشر ہے, وہ پریشر ہٹانے کے لیے انہوں نے یہ ایک شوشہ چھوڑا.
جی جنرل صاحب ہمارے ساتھ ٹھیک ہے. ڈاکٹر مہدیسن صاحب آپ کے ہم بہت مشکور ہیں, آپ نے ہمارے لیے وقت نکالا. جنرل صاحب اگلے سیگمنٹ میں آپ کی رائے لیتے ہیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
وائس آف امریکہ واشنگٹن ہے پروگرام میں جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر فائزہ بخاری. بات ہم کریں گے پروگرام کے سلسلے میں ایسے تجزیے اور تبصرے سامنے آ رہے ہیں جس میں یہ سمجھا جا رہا ہے کہ چونکہ پاکستان اور بھارت کے درمیان کشیدگی ہے تو اس لحاظ سے جو پاکستان اور چین کے درمیان راہداری منصوبہ ہے اس پر کام تیز کر دیا گیا ہے, اس کے لیے اسپیشل اتھارٹیز بنائی گئی ہیں. سینیٹر مشاہد حسین سید ان کا یہ کہنا ہے, جن کا تعلق مسلم لیگ نواز سے ہے, ان کا یہ کہنا ہے کہ ایسا نہیں ہے, یہ پہلے سے پلانڈ ہو گیا تھا کہ ایک اتھارٹی جو ہے وہ اسٹیبلش کی جائے جو اس پہ راہداری منصوبے پہ اور اس کے ساتھ جتنے باقی جڑے ہوئے پروجیکٹس ہیں ان کے اوپر وہ عمل درآمد یا اس کو تیزی سے آگے بڑھانے کے عمل کی نگرانی کرتے رہیں. اور اسی طرح جو ہے لیکن کچھ تجزیہ کار وہ یہ ضرور مانتے ہیں کہ چونکہ خطے میں کشیدگی ہے اور یہ ایک ایسا پروجیکٹ ہے جو پاکستان سمجھتا ہے کہ بہت اہم ہے دونوں ملکوں کی معیشت کے لیے, حتیٰ کہ آگے چل کے شاید بھارت بھی اس کا حصہ بن سکتا ہے یا اس سے استفادہ کرنے والے ملکوں میں آ سکتا ہے, تو یہ کشیدگی کو آٹومیٹکلی کم کرنے والا ایک منصوبہ ہے. رائے ہم لیتے ہیں. ہمارے ساتھ اس پہ بات کرنے کے لیے جنرل طلعت مسعود صاحب ہمارے ساتھ موجود ہیں. और दुर्दाना नजम ने ज्वाइन किया है, जर्नलिस्ट एंड राइटर है, ह्यूमन राइट्स, सिक्योरिटी, अकाउंटेबिलिटी एंड इश्यूज़ के ऊपर लिखती हैं। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। जनरल तलत मसूद साहब, आप ही इसी से शुरू कीजिएगा, आपके ख्याल में चीन राहदारी मनसूबा, ये जो थोड़ा सा पेस बढ़ाया जा रहा है काम का, इसके पीछे भारत के साथ कशीदगी का अमल कारफरमा हो सकता है?
जी, मैं नहीं समझता कि इसका ये दूसरी बात है कि चीन से ताल्लुकात तो और गहरे तो बहुत हैं और हर लिहाज से हैं, और ये जो सीपेक का प्रोजेक्ट है इसको इस तरीके से उन्होंने एक लिहाज से ये सेंट्रलाइज करने की कोशिश की है, क्योंकि ये देखा गया, तजुर्बा ये हुआ है कि ये जो मुख्तलिफ इदारे सीपेक में काम कर रहे थे उनमें आपस में तआवुन या कोऑर्डिनेशन जैसे होना चाहिए था वो नहीं था। इसकी वजह से जो जिम्मेदारी किसी की नहीं बन रही थी कि भाई ये अगर काम में सुस्ती है या देर हुई है या कोई प्रॉब्लम है तो वो किस तरीके से और किसकी जिम्मेदारी है कि उसको सॉल्व किया जाए। तो इस वजह से उन्होंने सोचा कि ये बड़ा जरूरी है कि एक सेंट्रलाइज्ड अथॉरिटी हो बजाय इसके कि सेवरल जो मुख्तलिफ अथॉरिटीज हैं और उनका वो अपनी जगह पर काम शायद कर भी रहे हों लेकिन आपस में चूंकि इतना ताबुन और कोऑर्डिनेशन नहीं है उसकी वजह से ये प्रोजेक्ट बाज दफा या तो देर हो जाती है, उनके इम्प्लीमेंटेशन में लंबे चलते हैं तो उसकी वजह से कॉस्ट फैक्टर वगैरह बहुत बढ़ जाता है। और फिर दूसरी बात यह है कि आपको पता है कि चीन के जो प्रोजेक्ट्स होते हैं वो चीनी तो खास तौर से बहुत ही एफिशिएंट और कुछ आते हैं, और हमारी इस वक्त फौज भी और हमारी सिविलियन जो इदारे हैं वो भी ये चाहते हैं कि सीपेक जो है वो उसके प्रोजेक्ट जल्द खत्म हो ताकि पाकिस्तान की इक्तिसादी और माशी हालत बेहतर हो, और जो सम्राट से हासिल करने हैं सीपेक से वो उसी वक्त होंगे कि वो प्रोजेक्ट पूरी तौर से और अच्छी तौर से कंप्लीट होंगे। तो मेरे ख्याल में इसका ये मकसद, मैं नहीं समझता कि इससे ये कनेक्शन है, इसलिए कि ये तो पहले से हुआ हुआ था, ये तो कश्मीर का अभी हाल में एक महीना ये तो जो इन्होंने रीऑर्ग किया था वो काफी अरसे से था और इससे कोई ताल्लुक नहीं है। दूसरी बात है कि मैं एग्री करता हूँ कि जितना इंडिया पाकिस्तान को पुश करेगा ये जरूर है कि पाकिस्तान चीन के साथ और उसके ताल्लुकात मजबूत होंगे, और दोनों मालिक चीन और पाकिस्तान की ये कोशिश होगी कि इंडिया की जारहाना पॉलिसीज का मुकाबला किया जाए और जहाँ तक मुमकिन हो सके आपस में कोऑर्डिनेशन हो।
जी, दुर्दाना नजम साहब ने भी ज्वाइन किया है, तफसीली तौर पर आपसे हम करवा चुके हैं। दुर्दाना, बहुत शुक्रिया आपका। बात हम कह रहे हैं कश्मीर राहदारी मनसूबा और दूसरी जानब भारत के साथ पाकिस्तान की कशीदगी। ये कशीदगी पाकिस्तान को मजबूर करेगी कि वो एस्केलेट करे अपने इन प्रोजेक्ट्स को, जैसे प्रोजेक्ट्स पे अपने काम को, जैसे कुछ रिपोर्टें आ रही हैं, या ये उसकी रफ्तार को सुस्त भी कर सकती है?
देखिए, कॉमन सेंस तो यही कहती है कि उसकी रफ्तार को तेज करना चाहिए, क्योंकि मतलब इस वक्त पाकिस्तान का बहुत बड़ा मसला जो है वो इकोनॉमी है और उसके ऊपर हमें जितने भी मिलते रहे हैं और हमें पता भी है कि हमारी एक किस्म का एक वीक पॉइंट है। और अगर आपने पिछले दिनों मोदी की तकारीर सुनी हो जो वो अपने लोगों से, बल्कि उन्होंने पाकिस्तानी लोगों से खिताब करके ये बात की है कि मतलब उनका कहना यही था कि यहाँ की लीडरशिप जो है उन्होंने इकोनॉमी के हवाले से पाकिस्तानियों के लिए कुछ नहीं किया। इवन वो मैटिस की जो किताब जिसको हम बहुत लान पान कर रहे हैं उसने ऑब्वियसली पाकिस्तान के हवाले से बहुत हर्रा रसाई की है, उसमें उसका भी एक बड़ा मायने खैर उसने जुमला कहा है कि पाकिस्तान की जो लीडरशिप है वो इनके लोगों के लिए कुछ नहीं करती। तो ऐसी सिचुएशन में जबकि इतनी नेगेटिविटी वो ममालिक फैला रहे हैं जो हमारे मतलब में से हैं, तो अलायंस हमें पता है अमेरिका ने हमारे साथ किस तरह की अलायंस है, वो तो ट्रांजेक्शनल है, जब उनका मूड बदलता है तो वो हमारे मुखालिफ बन जाते हैं, मूड ठीक होता है तो हमारे दोस्त बन जाते हैं। लेकिन ये है कि ऐसे मौके पर पाकिस्तान को अशद जरूरत है कि वो इन प्रोजेक्ट्स को मतलब इनको एक्सपेडाइट करें और जितना हो सके इनसे फायदा उठाए और इनके ऊपर मतलब, और ये कश्मीर के पूरे जो कुछ भी डेवलपमेंट हुई है उसके बाद तो और जरूरी हो जाता है, क्योंकि आप देखिए कि वो जो सी पैक की सारी मतलब जो पूरा रूट है वो कश्मीर ही से होकर गुजरता है ना, कश्मीर का सारा इलाका वहां से पड़ता है। तो अब ये अलग बात है कि हमारे अगर फोकस ये है कि कश्मीरी जो है वो रिहेबिलिटेट हो, कश्मीरियों को भी फायदा हो और इस खत्ते को मतलब जिसमें पाकिस्तान वाला कश्मीर भी शामिल है, तो फिर तो ऑब्वियसली हमारी कोशिश यही होनी चाहिए कि इसके ऊपर मतलब तेजी से काम हो और इसका कोई भी जो इसका जो प्रोजेक्ट है वो रुकने ना पाए और उसमें कोई सुस्ती ना आए, क्योंकि पाकिस्तान के हवाले से चीन के भी ये तहफ़ुज़ात रहे हैं कि हमारे यहाँ कोऑर्डिनेशन और कंसेंसस और इन चीजों की कमी है। और आप क्योंकि सी पैक इज ए क्रॉस प्रोविंशियल क्रॉस कटिंग प्रोजेक्ट है, इट्स नॉट अबाउट वन प्रोविंस, इट्स अबाउट एवरी प्रोविंस ऑफ पाकिस्तान। इसीलिए आप देखें कि मल्टी पार्टी वो सी पैक के हवाले से एक कमिटी बनी हुई है, तो दे आर टॉकिंग टू एवरीबडी, वो हर एक से बात कर रहे हैं, वो उनकी जो कम्युनिस्ट पार्टी है वो किसी एक, ये नहीं है कि फेडरल गवर्नमेंट से सिर्फ प्लानिंग और कमीशन वालों से बात कर रहे हैं, वो हर एक से बात कर रहे हैं, क्योंकि उनका क्योंकि वो हमारी तरह अनफॉर्चुनेटली कहना पड़ता है अपने आप को बार बार अपनी तरफ उंगली उठानी पड़ती है, वो हमारी तरह नहीं है कि उन्होंने एक प्रोजेक्ट को इनएफिशिएंसी के साथ कम्प्लीट करना है। एक पूरा अब सी पैक को आप देखें ना ज्यूल कहते हैं, रोड एंड बेल्ट इनिशिएटिव का जो है वो एक बहुत बड़ा लेकिन अब देखें सबसे बड़ी बात तो ये है कि गवादर को किस तरह से एस्टैब्लिश किया जाता है, तो लेकिन आपका जो सवाल है उसका जवाब ये है कि एक्सपेडाइट करना चाहिए और इससे पाकिस्तान को भी फायदा होना चाहिए।
अच्छा, बाकी जर्नी भी ये है कि ज़ाहिर है ओवरऑल पाकिस्तान और भारत की कशीदगी के बैकड्रॉप में देखा जाए, जनरल साहब ये बताइएगा कि असेसमेंट्स हैं, पूरी दुनिया भी उसके ऊपर फोकस करके बैठी है, पाकिस्तान के अंदर भी लीडरशिप ये कहती है कि ऑफकोर्स हम नहीं चाहेंगे कि जंग तक बात जाए या लेकिन किसी भी हद तक जा सकते हैं, सेनेटर मुशाहिद हसन सैयद कहते हैं कि ये तलख कलामी तक ये मामला रहेगा, इससे आगे बात नहीं बढ़ेगी, इसलिए भी इस सी पैक को कोई ज़्यादा इश्यूज नहीं है। लेकिन अब ज़रा फौजी एतबार से अगर आप देखें तो ये जो कशीदगी है, ये पाकिस्तान इसको सिफारती सतह पर ही हल करेगा या इस कशीदगी की कोई और शक्ल भी, कोई ख़तरनाक शक्ल भी इख्तियार कर सकती है?
ये कश्मीर के बारे में आप
जी
तो मैं जहाँ तक ये समझता हूँ कि ये जो कशीदगी है ये तो रहेगी, इसलिए कि देखिए इंडिया मेरे ख्याल में इतनी आसानी से कोई तब्दील तो करेगा नहीं, और पाकिस्तान की ये कोशिश होगी कि जहाँ तक मुमकिन हो सके इंडिया के ऊपर दबाव रहे, और वो दबाव इस तरीके से ही हो सकता है कि पाकिस्तान कश्मीरियों के लिए और वहाँ जो जुल्म हो रहा है उसकी आवाज़ उठाए, और जहाँ तक तमाम दुनिया की अहम कैपिटल्स में अपने दोस्त ममालिक में कश्मीरियों के बारे में बात करें, चाहे वो ओपनली उसका जवाब दें या ना दें, लेकिन पाकिस्तान की तो यही कोशिश है कि कश्मीर के मामले को जिंदा रखा जाए, कश्मीरियों की जो जुल्म हो रहा है उनकी आवाज़ जो है क्योंकि अब बाहर नहीं जा रही है तो पाकिस्तान उनका स्पोक्स पर्सन बन गया है, तो इस लिहाज से तो मैं समझता हूँ कि कशीदगी जारी रहेगी। लेकिन जो आपका बुनियादी शायद सवाल ये है कि क्या ये मामला तो इस कदर आगे बढ़ सकते हैं कि जैसे तो नहीं कि लड़ाई शड़ाई हो जाए और यू नो जो दोनों ममालिक जो अभी ममालिक हैं कहीं ऐसा ना हो कि मामला हाथ से निकल जाए, ये खदशा तो खैर हमेशा रहता है, लेकिन मैं नहीं समझता कि ना इंडिया ना पाकिस्तान के मफाद में है कि मामला इस हद तक चाहें कि जंग हो जाए, इसलिए कि इसमें तो सारे न सिर्फ पाकिस्तान बल्कि इंडिया और सारी दुनिया जो है तो कम से कम तीन चौथाई दुनिया जो है इसमें मुतासिर होगी, और ये जो बड़े पावर्स हैं ये तो मुमकिन भी नहीं है कि पाकिस्तान और इंडिया को इस हद तक जाने दें। खैर वो असाइड जो खुद पाकिस्तान और इंडिया के लिए भी कोई इसमें फायदा नहीं है, क्योंकि उससे कश्मीर तो नहीं हासिल होगा और ना कोई दोनों ममालिक को इससे किसी चीज का फायदा नहीं होगा, सिवाय इसके कि अपनी आना या कोई गलत फहमी की वजह से मामला हाथ से निकल जाए। तो ये दानिस्ता तौर से तो मैं नहीं समझता कि कोई ऐसी चीज हो सकती है, लेकिन क्योंकि इस वक्त टेम्पर्स इतने ज्यादा हैं और एक लिहाज से तलखी इतनी ज्यादा है, और तो ये मुमकिन है कि बाज़ दफ़ा कुछ ऐसी पॉलिसी या ऐसी एक्शन लिए जाएं एट द लोअर लेवल वगैरह भी जिससे कि मामला आगे बढ़ सकते हैं, लेकिन मैं नहीं समझता कि हमें इसका कोई ऐसा खतरा है, इसलिए कि ये दोनों ममालिक के बिल्कुल मफाद में नहीं है, और दोनों ममालिक मैं नहीं समझता कि ये चाहेंगे कि हालात इतने खराब हो जाएं कि आप जंग की तरफ चल पड़े।
दुर्दाना आपका नुक्ता नजर कितना बड़ा ये फ्लैश पॉइंट है, और क्या सिर्फ जोहरी हथियारों के इस्तेमाल के इम्कान पे बात करके دنیا کی توجہ سے جانب مبذول کرائی جا سکتی ہے؟ یا جیسے ہمارا پچھلا سیگمنٹ تھا کہ انٹرنیشنل رائٹس آرگنائزیشن بذات خود اب اس پہ بات کر رہی ہیں، انڈیا کے اندر وہ جو ایمنسٹی انٹرنیشنل کا چیپٹر ہے وہ ایک گلوبل کیمپین شروع کر رہا ہے کہ کشمیر کو بولنے دو، سو یہ اسی طرح سے کسی دباؤ سے یہ سفارتکاری سے حل ہوگا؟
دیکھیے، کشمیر کا اس وقت دو پہلو سے کشمیر کو دیکھا جا سکتا ہے. ایک تو یہ ہے کہ پاکستان کا انٹرسٹ کیا ہے. پاکستان کہتا ہے کہ جی کشمیر بنے گا پاکستان، اور پاکستان یہ کہہ رہا ہے کہ جی یہ ایک بائی لیٹرل ایشو تھا یا ٹرائی لیٹرل یا ملٹی لیٹرل تھا، اور انڈیا نے جو ہے وہ خود سے فیصلہ کر لیا. ایک تو اس کا یہ پہلو ہے جس پر کہ ہم شد و مد کے ساتھ بات کر رہے ہیں، ہم نے انٹرنیشنل کمیونٹی کو انگیج اس بات پر بھی انگیج کر رہے ہیں. لیکن اس کے دوسرا جو اس کا پہلو ہے کشمیر کا، وہ ہے ہیومن رائٹس کا ایشو جس پہ پوری دنیا اس وقت بول رہی ہے. دیکھیں، لوگ یہ نہیں کہہ رہے کہ کشمیر بنے گا پاکستان، نہ پوری دنیا کی کمیونٹی ہے، بلکہ آپ کے جو مہمان آئے تھے پاکستان جو عرب ممالک سے، انہوں نے صاف کہا یہ مسلم امہ کا ایشو نہیں ہے، یہ ایک ویسے ہی ایک
بائی لیٹرل ایشو ہے دو ملکوں کے درمیان، ایک سیاسی
ہاں بائی لیٹرل دو ملکوں کے درمیان کا ایشو جو کہ وہ کلیئرفائی کر کے چلے گئے ہیں. تو دوسرا پہلو اس کا جو ہے وہ ہیومن رائٹس سے کنسرن کرتا ہے، جس کے اوپر اس وقت پوری آواز اٹھائی جا رہی ہے، اور جتنی انٹرنیشنل کمیونٹی ہے انہوں نے اس کے اوپر بہت مثبت طریقے سے کام کیا ہے. دیکھیں، نیو یارک ٹائمس بہت لکھی ہے، تو یہ اس پہلو سے اگر دیکھنا چاہیے کہ وہ تو آبویسلی مطلب ہیومن رائٹس کی جو آرگنائزیشن ہیں ان کا کام ہے، اور وہ فارچونیٹلی کہ دے آر آن دی رائٹ ڈائریکشن، انہوں نے اس پر لی ہوئی ہے. اب جہاں تک بات یہ ہے کہ پاکستان، اب ظاہر سی بات ہے پاکستان ان دونوں کے ساتھ کنسرن ہے نا. پاکستان اس سے بھی کنسرن ہے کہ یہ ایشو کو انڈیا نے خود ہی حل کرنے کی کوشش کی ہے. پاکستان کا یہ بھی کنسرن ہے کہ کشمیریوں کے اوپر ظلم و ستم جو ہو رہا ہے وہ بہت زیادہ ہو رہا ہے نا. دیکھیں، مطلب میں تو نے تو آج کہیں سے یہ بھی سن، اب مجھے تو بس سننے کی کیا، اگر آپ تھوڑا سا سوچیں بھی کیا وہاں اموات نہیں ہو رہی ہوں گی، مطلب لوگ کس طرح اپنے لوگوں کو دفن کر رہے ہوں گے، کس طرح سے بیماروں کا دیکھ بھال کر رہے ہوں گے، بچوں کو کس طرح سے پال رہے ہوں گے، عورتیں رسکی کی حالت میں ہوں گی، وہ کس طرح سے ایک پروسیس سے گزر رہی ہوں گی. اگر آپ ان چیزوں کو دیکھیں تو خود ہی مطلب یہاں بیٹھ کر بھی آپ کا دل لرز جاتا ہے کہ وہاں کی سچویشن کیا ہے. تو پاکستان آبویسلی ان دونوں سچویشن کے بیچ میں ہے، ان کو دونوں چیزوں سچویشن کو ایڈریس کرنا ہے. لیکن ہیونگ سیٹ آل دس، پاکستان کے پاس یہ آپشن نہیں ہے کہ وہ جنگ کی طرف پہلا قدم اٹھائے یا اس جنگ کو شروع کرے. اور نہ میں سمجھتی ہوں کہ انڈیا جو ہے وہ اس پوزیشن میں ہے کہ وہ جنگ کو انیشیٹ کرے گا یا جنگ کی سچویشن اس میں جائے گا. اور پاکستان پرائم منسٹر نے ویسے بھی کہہ دیا کہ نہیں ہم، اور وہ شروع سے کہہ رہے ہیں جب شہباز شریف نے، مطلب آپ کو یاد ہوگا جوائنٹ سیشن میں جب ہی وانٹڈ پرائم منسٹر ٹو بی اگریسو، تو پرائم منسٹر نے کہا کہ آپ جنگ چاہتے ہیں آپ. بہت اچھا ان کا ایک جیسٹر تھا، جنگ سے کیا ہوگا. عمران خان کا ایک بہت اچھا ایک ہمیشہ سے نیریٹو رہا ہے کہ جنگ تو دیکھیں کبھی بھی جنگ، اب بھی بلکہ آج ایک رپورٹ میں نیو یارک ٹائمس میں پڑھ رہی تھی کہ جتنی بھی، اور یہ یونائیٹڈ نیشن کی ایک رپورٹ تھی 2010 میں شاید آئی تھی یا اس کے بعد آئی تھی، کہ اس میں یہ انالیسس کیا ہوا تھا کہ جتنی دنیا میں جن جگہوں پر جنگ ہوئی ہے وہ ساری کی ساری جگہوں پر وہ لیپس کر گئی تھی وائلنس کی طرف. یعنی کہ جنگ ختم ہوئی اس کے بعد وہاں وائلنس شروع ہو گیا، مطلب وہ پھر کبھی وہاں سکون اور پیس نہیں آیا. تو اور پھر آپ جیسے ابھی جنرل صاحب کہہ رہے تھے کہ دیکھیں یہ خطہ جو ہے، اور ایشیا کیوں کہتے تھے، اٹ از سیڈ دی سینچری آف ایشیا، اور اتنے ایشیا کے ممالک ہیں، یہ تو پورا کا پورا ایشیا لے کر بیٹھ جائے گا یہ جنگ ہوگی تو. مطلب کہ صرف میں، ہم اور آپ، انڈیا، یہ سب کانٹیننٹ نہیں جائے گا، یہ تو سارے. کیا چائنا، آپ سمجھتے ہیں کہ چائنا اس بات کی اجازت دے گا کہ انڈیا اور پاکستان جیسے
پورا خطہ جو ہے غیر مستحکم ہو جائے گا؟ بالکل، آف کورس اسی وجہ سے یہ فیئرز ہیں.
دس از مطلب دیکھیں، کچھ آپ کو پتا ہوتا ہے پولیٹیشنز دے پلے ٹو دی گیلری ایز ویل. بہت سی چیزیں جو ہوتی ہیں وہ آپٹکس ہوتے ہیں، تھیٹرکس ہوتے ہیں، بہت سی چیزیں کرنی پڑتی ہیں. لیکن سب کو، لیکن اس وقت جو فوکس ہونا چاہیے، میں سمجھتی ہوں کہ ہیومن رائٹس کو بہت زیادہ پاکستان جس طرح سے کام کر رہا ہے اس کو مزید کریں، اور وہاں ہیومن رائٹس کے اس ایشو کو اٹھائیں، اور تاکہ اب یہ کرفیو ہٹے اور اس کے بعد ہی پتہ چلے گا کہ وہاں کیا سچویشن ہوتی ہے. انڈیا
کیا کاسٹ دیا ہے، یہی اس کا موقع. بہت شکریہ آپ کا درزانہ نجم، آپ نے بھی جوائن کیا. جنرل طلعت منصور صاحب، آپ کے بھی ہم ممنون ہیں، آپ ہمارے ساتھ رہے. ایک مختصر سی بریک کے بعد واپس آتے ہیں اور کوہستان ویڈیو اسکینڈل میں سزاؤں پہ بات کرتے ہیں.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن ہے اور اس سیگمنٹ میں ہم بات کریں گے کوہستان میڈیا اسکینڈل. پانچ لڑکیوں کے قتل کیس میں تین ملزمان کو عمر قید کی سزا سنائی گئی ہے. شانگلہ کے ڈسٹرکٹ اینڈ سیشن جج نے کوہستان میڈیا اسکینڈل میں پانچ خواتین جن کے قتل کا ایک بڑا اسکینڈل ویڈیو کی صورت میں سامنے آیا تھا اس میں پانچ افراد کو عدم ثبوت کی بنیاد پہ رہا کر دیا گیا ہے جبکہ تین ملزمان کو عمر قید کی سزا سنائی ہے. پاکستان کے صوبہ خیبر پختونخوا کے ضلع شانگلہ کے ڈسٹرکٹ اینڈ سیشن جج نے پانچوں لڑکیوں بازغا، سربن جان، سیرن جان، بیگم جان، آمنہ اور شاہین کے قتل کیس میں فریقین کے دلائل مکمل طور پہ سنے اور اس کے بعد یہ فیصلہ سنایا. اور 2012 میں کوہستان کے گاؤں غدر پلاس میں ایک شادی کی ویڈیو میں سوشل میڈیا پر یہ سامنے آئی تھی جس میں دو لڑکے رقص کر رہے تھے اور پانچ خواتین تالیاں بجا رہی تھی. رقص کرنے والے لڑکے کے دونوں بھائیوں کو قتل کر دیا گیا وقتاً فوقتاً, اور پھر گزشتہ سال اس لڑکے کو بذات خود بھی اور جس نے یہ کیس پھر اٹھایا تھا. ابھی بھی اس لڑکے کے ایک اور بھائی افضل کوہستانی جو ہیں وہ تھا جس نے اس معاملے کو دنیا کے سامنے لے کے آئے. اب افضل کوہستانی کے بھائی جو ہیں وہ اس کے مدعی ہیں یاسر, اور وہ یہ کہتے ہیں کہ یہ سزا ناکافی ہے اور اس کو وہ اگلی عدالت میں لے کے جائیں گے. فرزانہ باری صاحب ہمارے ساتھ موجود ہیں. جب اس معاملے کو اور اس مدعے کو بالکل دبانے کی کوششیں ہو رہی تھی اور یہ کہا جا رہا تھا کہ ایسا کوئی واقعہ پیش ہی نہیں آیا ہے, تب فرزانہ باری وہاں پہ خود بھی گئی تھی آبزرور کی حیثیت سے اور اس کیس کو وہ فالو کرتی رہی ہیں, اس کے لیے آواز اٹھاتی رہی ہیں اور لڑکیوں کے انصاف کے لیے. تو وہ ہمارے ساتھ موجود ہیں. بتایا گیا ہے کہ ان کی لائن ڈراپ ہو گئی ہے, تو ذرا ان سے پھر دوبارہ رابطہ کرتے ہیں اور معلوم کرتے ہیں کہ آیا وہ انصاف کے اس عمل کے اوپر خوش ہیں, مطمئن ہیں, جسٹس ڈن, یا اتنی تاخیر سے ہونے والے جو یہ فیصلے ہیں اس کے بعد خاص طور پہ کہیں پہ ملزمان کے لیے کوئی رو رعایت کا پہلو تو موجود نہیں تھا. کیا جیسے کہا جا رہا ہے جو اب اس وقت مدعی ہیں مقدمے کے افضل کوہستانی کے بھائی, کہ وہ اس کو اگلی عدالت میں لے کے جائیں گے, سپریم کورٹ میں لے کے جائیں گے, اور چونکہ وہ یہ سمجھتے ہیں کہ یہ سارے کے سارے لوگ جن کو بری کیا گیا ہے ان کے خیال میں وہ غیرت کے نام پہ قتل کے اس فنامنا میں شریف تھے. دردانہ ہیں ابھی ہمارے ساتھ؟
جی
اچھا سر دردانہ جی ہمارا ہوگا فرزانہ سے بھی, لیکن آپ اپنے کمنٹس دیجیے گا. جسٹس ڈن یا اس کو
جسٹس ڈن کہاں دیکھیں, آپ کو پتا یہ کہاں سے جسٹس ڈن, مطلب جس طرح سے جن کو چھوڑا گیا ہے کیا آپ بتا رہے ہیں کہ جیسے ان کو عمر قید, کیا اس سے کوئی مطلب جسٹس تو دیکھیں اس وقت ہوگی کہ ہمیں پتا چلتا کہ یہ تمام واقعات کے پیچھے آپ کو اگر یاد ہوگا تو اس کے پیچھے بہت سارے طاقتور لوگ بھی شامل تھے, اور یہ جو پورا ایک سسٹم ہے اس سسٹم کو تو نہیں چھیڑا گیا, سسٹم اس طرح سے انٹیکٹ ہے, کچھ لوگوں کو پکڑا جاتا ہے اور اتنے سال ان کی سزائیں سنا دی جاتی ہیں, پھر ایک کیس چلتا ہے. لیکن میرا خیال ہے کہ اس سے کوئی کیا, اگر ہم سوچ بھی لیں یا تھوڑی دیر کے لیے چلیں یقین کر لیتے ہیں کہ کچھ لوگوں کو چلیں سزائیں ہو گئی ہیں, اگر جن کو بری کیا گیا ہے ان کو شاید obviously بینیفٹ آف ڈاؤٹ دے کر ہی بری کیا گیا ہوگا, لیکن سوال تو وہی اسی جگہ پر ہے نا, کیا آنر کلنگ جس کا جو کیا اس کو حکومت ختم کر پائی ہے؟
اور خاص طور پہ تو اس میں تو دو باتیں تھیں, ایک تو آنر کلنگ تھی اور دوسرا باقاعدہ جرگے میں بیٹھ کے ان کے لیے یہ سزائیں تجویز دی گئی تھی. جرگا وہ سسٹم اسی طرح سے انٹیکٹ ہے,
جرگا سسٹم کیا جرگا سسٹم ختم ہوا ہے, کیا اس کا الٹرنیٹو ہم لے کر آئے ہیں؟ اس کا الٹرنیٹو اگر ہے تو شہروں کی تو ہم بات ہی نہیں کریں, شہروں میں تو یہ ہے ہی نہیں, تو اس کا الٹرنیٹو ہم نے تو یا آپ نے تو کچھ دیکھا نہیں. اور اگر اس کا الٹرنیٹو ہے تو اس کی امپلیمنٹیشن, کیونکہ مجھے یاد ہے کہ کے پی میں ایک مطلب بہت سارے انہوں نے پروجیکٹ سٹارٹ کیے تھے جس میں یہ بھی تھا کہ الٹرنیٹو انصاف کے انہوں نے بہت سارے طریقے شروع کیے تھے, جس میں یہ آؤٹ آف دی کورٹ سیٹلمنٹ یا پولیس اسٹیشن میں انہوں نے کہا تھا کہ جی پیپل کین کم اوور اینڈ وہیں انصاف ہو جائے گا, لیکن اس طرح سے بہت سا ہوا بھی ہے, تو کیا ان جگہوں کو اس کی امپلیمنٹیشن ہوئی؟ ابھی آپ دیکھیں یہ واقعہ تو ہے ہی ہے, آپ وہ جو قندیل بلوچ کا دیکھ لیں, کس طرح سے دیکھیں اس کے ماں باپ کو کیا برین واش کیا گیا, وہی بچے جو ان کے لیے اتنا کچھ تھی, وہ کہتے تھے ہم بچوں اپنے بیٹوں کو معاف نہیں کریں گے, آج وہ کورٹ میں جا کر کہہ رہے ہیں کہ جی ہم نے اپنے بیٹے معاف کر دیے, ہمارے بیٹوں کو رہائی دے دیں. مطلب کہ یہ سارا سسٹم آپ نے لا چینج کر دیا, پہلے تو کمپاؤنڈ ہوتی تھی نا پنشمنٹ, آپ نے وہ بھی بدل دیا, لیکن اصل سوال پتہ کیا ہے اسد، یہ ہے کہ جب تک ہم بیہیویئر مین چینج کے اوپر نہیں جائیں گے، لوگوں
کو بڑی تبدیلی نہیں آ
پائے گی، لوگوں کو نچ نہیں کریں گے کہ ان کا بیہیویئر چینج ہو، ان کی سوچ بدلے، یہ آنر کلنگ سوچ کا نام ہے۔
فرزانہ باری صاحبہ سے ہمارا دوبارہ رابطہ بحال ہو گیا ہے، انہوں نے کمپلیٹلی اس کیس کو آخر تک فالو کیا۔ فرزانہ صاحبہ بہت شکریہ آپ کا، آپ کی رائے لینا چاہوں گا۔ پورا مقدمہ آپ کے سامنے ہے، پوری انویسٹیگیشنز آپ کے سامنے ہیں، اب تین ملزمان کو عمر قید ہوئی ہے، اور جو مدعی ہیں وہ ابھی یہ چاہتے ہیں کہ وہ اس کو اگلی عدالت میں لے جائیں، کیونکہ یہ سزائیں ناکافی ہیں، یہ آنر کلنگ کے واقعات تھے، اور جرگا بھی اسی طرح سے انٹیکٹ ہے، لوگ اسی طرح بیٹھتے ہیں۔ کیا تبدیلی آئی اس واقعے نے، کیا کیا کچھ تبدیل کیا یا نہیں کیا؟
دیکھیں، میرے تو سال میں اس میں کوئی تبدیلی والی بات نہیں ہے، نہ ہی کوئی تبدیلی آئے گی اس علاقے میں، کیونکہ ابھی آپ نے دیکھا کہ 7 سال کے بعد صرف 3 لوگوں کو جو عمر قید کی سزا ہوئی ہے اور باقیوں کو چھوڑ دیا گیا ہے، تو ظاہر ہے کہ یہ لوگ جو ہے ابھی لوور کورٹ میں ان کو یہ سزا ہوئی ہے۔ اب آپ دیکھیں گے کہ ابھی یہ لوگ ہائی کورٹ میں جائیں گے، پھر یہ سپریم کورٹ میں اپیل کریں گے، تو جہاں 8 لوگوں میں 5 لوگ انہوں نے بے گناہ کر چھوڑ دیے ہیں، ان لوگوں کو بھی آپ دیکھیے گا کہ یہ بھی کچھ
جی لگتا ہے کہ ان کی لائن بھی ڈراپ ہوگی، اور وہ بھی درزانہ کی طرح اس سارے عمل سے کوئی زیادہ خوش نہیں ہے۔ ان کا بھی بہت شکریہ، فرزانہ باری نے ہمیں جوائن کیا، درزانہ نجم آپ ہمارے ساتھ تھیں، آپ کے بھی ہم ممنون ہیں۔ ایک ہم بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے، پروگرام کے آخری سیگمنٹ میں بات کریں گے۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
اور پروگرام جہاں رنگ کے آخری سیگمنٹ میں بات کرتے ہیں کرکٹ پہ، میں ہوں اسد حسن اور پروڈیوسر ہیں فیض بخاری۔ اور کرکٹ کافی دنوں کے بعد ہم نے اپنا سیگمنٹ میں یہ شامل کیا ہے ورلڈ کپ کے بعد، اور اہم ڈیولپمنٹ ہے پاکستان کے اعتبار سے۔ پاکستان کے کرکٹ بورڈ نے سابق کپتان مصباح الحق، ان کو چیف سلیکٹر اور نئے ہیڈ کوچ کا دونوں عہدے بے یک وقت تفویض کیے ہیں۔ اس کے اوپر جو رد عمل آ رہا ہے وہ دو طرح کا ہے، جو ان کے حامی ہیں وہ یہ، جو ان کے مخالفین ہیں وہ یہ سمجھتے ہیں کہ مصباح الحق جو ہیں وہ اچھے کیپٹن ہوں گے، اچھے پلیئر ہوں گے، انہوں نے کنٹریبیوٹ کیا ہے پاکستان کے کرکٹ کو، لیکن وہ ایک دفاعی مائنڈ سیٹ رکھتے ہیں، سلو کھیلتے ہیں، اور اس وجہ سے وہ ٹیم کے اندر یہی مائنڈ سیٹ جو ہے وہ انجیکٹ کریں گے، اور یہ اچھا فیصلہ نہیں ہے۔ ساتھ ساتھ یہ کہ ہیڈ کوچ اور چیف سلیکٹر، ان کے جابز میں تھوڑا بہت جو ہے نا وہ کلیش آف انٹرسٹ آتا ہے، تو وہ کہتے ہیں یہ بھی نہیں ہونا چاہیے۔ جو ان کے حامی ہیں وہ یہ سمجھتے ہیں کہ مصباح الحق کے اوپر سلو کھیلنے کا الزام ہے، انہوں نے برے وقت میں ٹیم سنبھالی، ٹیم کو آگے لے کے گئے، مستحکم کیا، اور پھر یہ کہ وہ ان کا بہت اچھا رن ریٹ تھا، T20 کے اندر اسٹرائک ریٹ تھا، اور ٹیسٹ کرکٹ کی فاسٹیسٹ 50 اسکور کرنے والے وہ ہیں، اور سیکنڈ فاسٹسٹ سینچری کا جو ٹائٹل ہے وہ بھی انہیں کے نام کے ساتھ ہے، تو ان کو اس بنیاد کے اوپر ڈسکریج نہیں کیا جا سکتا ہے ان دونوں عہدوں کے لیے۔ مصباح خود یہ کہتے ہیں کہ وہ چیلنج لینے کے لیے تیار ہیں، لیکن آف کورس یہ بڑا چیلنج ہے۔ ضیاء الرحمان نے لاہور سے ایک رپورٹ تیار کی، اور انہوں نے یہ جاننے کی کوشش کی ہے کچھ سینئر سابق کرکٹر سے کہ کتنا بڑا چیلنج ہوگا مصباح کے لیے، آئیے سنتے ہیں۔
بطور ہیڈ کوچ اور چیف سلیکٹر تعیناتی کے بعد مصباح الحق نے کہا کہ پاکستانی ٹیم میں ناقص فیلڈنگ اور کھیل میں مستقل مزاجی کا نہ ہونا سب سے بڑے مسائل ہیں۔ پاکستانی ٹیسٹ ٹیم کے سابق کپتان سلمان بٹ کہتے ہیں کہ کرکٹ ہو یا کوئی اور کھیل، وہ کارکردگی مانگتے ہیں، اور مصباح الحق کے بارے میں بھی نتائج ہی فیصلہ کریں گے کہ ان کا مستقبل کیسا ہے۔
لڑکوں کی فٹنس پہ کام ہونے والا ہے، لڑکوں کی اسکلس پہ کام ہونے والا ہے، اور جو ہم نے دیکھا پچھلے کچھ عرصے میں پاکستان ٹیم جو کچھ ناکامیوں کا سامنا کرنا پڑا ہے، بیسیکلی وہ اسکل لیولز ہیں، کیونکہ کنسنٹریشن ساری کی ساری جو ہے وہ ان کی تھی فٹنس اور فیلڈنگ کے اوپر، اسکل لیولز کے اوپر اس طرح کی ڈیولپمنٹ میں ہم تھوڑا سا پیچھے رہے ہیں۔
سابق کپتان اور پاکستانی ٹیم کے سابق کوچ جاوید میاں داد سمجھتے ہیں کہ چیلنجز تو ہر کھیل میں ہوتے ہیں، لیکن کرکٹ تو بہت سادہ سی کھیل ہے۔ وائس آف امریکہ سے بات کرتے ہوئے جاوید میاں داد نے کہا کہ ساری دنیا میں نتائج کھلاڑیوں پر منحصر ہوتے ہیں، کیونکہ کھیلنا انہوں نے ہوتا ہے، لیکن ایک اچھے گائیڈ کی ضرورت ہمیشہ رہتی ہے۔
آپ بتاؤ کہ بیٹ کیسے آنا چاہیے، کس طریقے سے آنا چاہیے، لیپ ٹاپ جو ہے وہ تو 100x100 بتاتا ہے، اگر کرکٹ میں کبھی 100x100 نہیں ہے، آپ دیکھیں کہ لڑکے کو کتنا کھیلتا ہے، کوئی کتنا کھیلتا ہے، آپ کو فارمنگ ٹو دا بولر آپ کو ایڈجسٹ کرنا پڑتا ہے۔
साबिक स्पिन बॉलर और साबिक चीफ सिलेक्टर अब्दुल कादिर कहते हैं कि कभी भी खिलाड़ी पर तनकीद नहीं करनी चाहिए, हमेशा साहब इख्तियार लोगों पर तनकीद करनी चाहिए। वॉइस ऑफ अमेरिका से बात करते हुए अब्दुल कादिर ने कहा कि मिसबाहुल हक एक भले आदमी है।
क्रिकेट के तो सारी शोबों पर मेहनत करनी पड़ती है, और मेहनत से पहले जो है वो आपके अंदर वो दानिश्वरी होनी चाहिए कि आप ऐसे बंदों को पिक करें जो उम्र में भी कम हो, लंबा पाकिस्तान के लिए खेल सकते हो।
पाकिस्तानी क्रिकेट टीम ने हालिया वर्ल्ड कप समेत मुख्तलिफ सीरीज में क्रिकेट के शायकीन को मायूस किया। पाकिस्तानी क्रिकेट टीम ने 2019 के आलमी कप से कबल जनूबी अफ्रीका, इंग्लैंड और ऑस्ट्रेलिया के खिलाफ ऊपर चले सीरीज हारी हैं। ज़ियाउर रहमान, वॉइस ऑफ अमेरिका, लाहौर।
जी सामीन, आपने ये रिपोर्ट सुनी, साबिक क्रिकेटर्स का एनालिसिस भी आपने लिया। अब हम जरा जो स्पोर्ट्स जर्नलिस्ट हैं उनका एनालिसिस लेते हैं कि उनके ख्याल में ये कैसी मूव है। याह्या हुसैनी हमारे साथ मौजूद हैं, सीनियर स्पोर्ट्स जर्नलिस्ट, एंकर अपने प्रोग्राम के जियो टेलीविजन के साथ वाबस्ता, सलीम खालिक स्पोर्ट्स एडिटर डेली एक्सप्रेस। दोनों मेहमानों का बहुत शुक्रिया। याह्या, आपने भी आज तफसीली प्रोग्राम किया है मिसबाह उल हक की बतौर हेड कोच और चीफ सिलेक्टर उनके इंतखाब के ऊपर। ये दो बड़ी जिम्मेदारियां, दो बड़ी पोजीशंस हैं, दोनों के ऊपर उनको ये जिम्मेदारियां तफवीज की गई हैं। कैसी चॉइस है? मैंने बताया है कि जो उनके फेवर में बात करते हैं वो क्या कैसे रेट करते हैं उनको, और जिनको एतराज़ है वो यही कि वो तो खुद एक डिफेंसिव माइंड सेट थे, तो अब क्या मॉडर्न क्रिकेट में वो कंट्रीब्यूट करेंगे? आपकी राय क्या है?
असद, बात दरअसल ये है कि जो उनको प्रेस कर रहा है लाइक शाहिद अफरीदी और शोएब अख्तर, उन्होंने अपने सोशल मीडिया अकाउंट पर उनको कॉन्ग्रेचुलेट किया है, बट साथ साथ उन्होंने ये भी कहा है कि ये बड़ी भारी जिम्मेदारी है। ये भारी जिम्मेदारी वाला लफ्ज है ना, ये बहुत छोटा है जो आपने मिसबाह उल हक के गले में बहुत सारी चीजों के जो है वो हार पहना दिए हैं। मिसबाह उल हक पाकिस्तान क्रिकेट के साथ इस नई जिम्मेदारी को किस तरह लेकर चलेंगे? ऐसा लगता है कि पाकिस्तान क्रिकेट बोर्ड के सेटअप में जिस तरह लोग इस वक्त लगाए गए हैं, बिल्कुल उसी तरह मिसबाह उल हक ऊपर से पाकिस्तान क्रिकेट बोर्ड में उतरे हैं, और उस बच्चे की तरह जिसके सामने बहुत सारी चीजें रखी हैं और उसके माँ बाप चाहते हैं कि उनके बच्चे के चेहरे पर खुशी और मुस्कुराहट आए, तो जो कुछ मिसबाह उल हक ने मांगा उनको पाकिस्तान क्रिकेट बोर्ड ने दे तो दिया है, ये सोचे समझे बगैर इसके प्रोन्स एंड कॉन्स क्या हो सकते हैं। मिसबाह उल हक, इसमें कोई शक नहीं है कि पाकिस्तान के कामयाब तरीन टेस्ट कप्तान है, लेकिन याद रखने वाली बात है कि जब वो कप्तान की हैसियत से खेला करते थे तो 11 खिलाड़ी उनके साथ होते थे। यहाँ पर वो जो फैसला चीफ सिलेक्टर की हैसियत से करेंगे, उनके साथ जो 6 कोचेज होंगे, मुख्तलिफ टीमों के साथ एसोसिएट हैं, यहाँ पर वो जिस टीम को खिलाने की कोशिश करेंगे, इस सारी चीजों का दारोमदार दूसरों की कारकर्दगी पर होगा, जवाब उनको देना होगा। तो मिसबाह उल हक के लिए आगे कुआं है और पीछे खाई।
तो अच्छा, उनको आगे कुआं और पीछे खाई वाली पोजिशन में लाने में ज़ाहिर है उनकी अपनी इमारत शामिल है, उन्होंने इसके लिए दरख्वास्त दी थी, लेकिन ये प्योरली मेरिट के ऊपर किया गया फैसला है या उसके पीछे को बड़े बड़े ऐवानों से भी कोई कहना चाहिए कि तौसीक या ताईद हासिल है उन्हें?
असद, मैं वसूख से तो नहीं कह सकता, मैं मेरे पास इसका कोई एविडेंस नहीं है, लेकिन जिस अंदाज में मिसबाह उल हक पाकिस्तान क्रिकेट बोर्ड के साथ एसोसिएट हुए हैं, इस चीज को रद्द नहीं किया जा सकता, क्योंकि ज्यादा देर पुरानी बात नहीं है। कुछ अर्से पहले पाकिस्तान क्रिकेट बोर्ड की ख्वाहिश रखता था, आज एक अफसोसनाक खबर पाकिस्तान क्रिकेट के लिए कि आज कोलंबो में अफगानिस्तान अंडर 19 टीम के खिलाफ पाकिस्तान टीम को ना सिर्फ शिकस्त हुई है बल्कि पाकिस्तान टीम 78 रन पर आउट हो गई है। उस टीम के साथ जोड़ने की कोशिश की थी माजी में पाकिस्तान क्रिकेट बोर्ड ने मिसबाह उल हक को, यूनुस खान को, मोहम्मद यूसुफ को, लेकिन तीनों ने ही माजरत कर ली। तो अब ऐसा क्या हुआ कि मिसबाह उल हक जो है वो पाकिस्तान क्रिकेट टीम के साथ एसोसिएट होने के लिए तैयार हो गए? तो वजह यही है कि माजी में भी पाकिस्तान क्रिकेट में कई ऐसे फैसले होते रहे हैं जिसके पीछे ये आवाज आती रही है कि इसके पीछे किसी का हाथ है। तो मिसबाह उल हक,
अगर हम ये स्पेकुलेशन क्या सराइयों पे जाए, मैंने सलीम से भी राय लेनी है, तो जिनका हाथ मुमकिन तौर पे हो सकता है वो तो खुद एक जारे कप्तान की हैसियत से मशहूर थे, ये बहुत एक मुदाफियाना और दिफा पसंद हुक्मरान की हैसियत से, कैप्टन की हैसियत से मशहूर हैं। सो कोई निकलता है सिरा जो कनेक्ट करता हो?
देखें, बात दरअसल ये है कि मिसबाह उल हक पाकिस्तान की कामयाब तरीन टेस्ट कप्तान की हैसियत से तो जाने जाते हैं, लेकिन अब एक कोच, एक चीफ सिलेक्टर की हैसियत से वो क्या चीजों को आगे लेकर चल सकेंगे, एक बड़ा सवाल है। क्योंकि पाकिस्तान क्रिकेट की तारीख को अगर आप उठाकर देखें, जावेद मियादाद, वकार यूनुस और आखिरी इजाफा इसमें इंजमाम उल हक थे, तीनों मैन मैनेजमेंट में डिलीवर नहीं कर सके। एक खिलाड़ी की हैसियत से तो उनकी कारकर्दगी पर कोई सवाल उठा नहीं सकता, लेकिन जब उनको जिम्मेदारी मिली टीम को खड़ा करने की, तो वो खुद अपने पाँव पे खड़ा नहीं हो सके अपने फैसलों की वजह से।
वो अपने पाँव पे नहीं खड़ा हो सके फैसलों की वजह से। अब आप बताएं कि जरा चैलेंजेस क्या होंगे उनके सामने, मिस बॉलर के सामने?
देखें, चैलेंजेस तो बहुत हैं, एक चैलेंज नहीं है, बहुत सारे चैलेंजेस हैं। टीम को मुंतखब करना, टीम को बनाना, खिलाड़ियों को जो है वो मौके फराहम करना, और ये बेशतर खिलाड़ी इस टीम में वो है जो मिसबाउल हक के साथ खेल चुके हैं, और जब वो मिसबाउल हक के साथ खेल रहे थे तब ठीक है कि रिकॉर्ड के ऊपर है कि पाकिस्तान आईसीसी टेस्ट चैंपियनशिप में नंबर एक टीम बनी थी 21 दिन के लिए, लेकिन वो 21 दिन पाकिस्तान ने क्रिकेट नहीं खेले थे। जब पाकिस्तान टेस्ट खेल रहा था उस वक्त पाकिस्तान नंबर वन नहीं था, जब पाकिस्तान टेस्ट खेलने के लिए मैदान में नहीं था तब भी पाकिस्तान टेस्ट चैंपियनशिप में नंबर एक नहीं था, उस वक्त पाकिस्तान टेस्ट चैंपियनशिप में नंबर एक था जब पाकिस्तान खेल नहीं रहा था। तो अब मिसबाउल हक जो है वो कई कश्तियों के सवार हैं, और उनके लिए इन कश्तियों में सुराख होना जो है वो कुछ इतना मुश्किल दिखाई नहीं दे रहा मुझे।
अच्छा, एक और पाकिस्तान के अंदर बड़ी एक जोरी तब्दीली बजाय लाई गई है, अब तीन लेयर्स इंट्रोड्यूस करवा दी गई हैं क्रिकेट के अंदर, पहले ग्रास रूट लेवल के ऊपर, फिर एक मिड लेवल है, और फिर टॉप पे जो है ना रीजन्स हैं, छः टीमें टोटली बन रही हैं। ये कंट्रीब्यूट करेगा इस हद तक तो जो इमरान खान जिस वक्त मुल्क के प्राइम मिनिस्टर भी हैं, जो इनका आइडिया था कि ऑस्ट्रेलिया मॉडल को फॉलो करें, सो वो उसी ऑलमोस्ट वो अप्लाई होता नज़र आ रहा है।
बहुत कंफ्यूजन दिखाई दे रहा है सर मुझे, और आप एमडी को इंग्लैंड से लेकर आए हैं, डोमेस्टिक क्रिकेट आप फॉलो ऑस्ट्रेलिया की कर रहे हैं, और टीम मैनेजमेंट में जो आप फॉर्मूला लेकर आए हैं वो न्यूजीलैंड से लेकर आए हैं, तो आपको खुद नहीं पता कि आप क्या करना चाह रहे हैं। आधा तीतर आधा बटेर आपने सुना होगा, और इस वक्त जो पाकिस्तान क्रिकेट बोर्ड का मामला है कि आपको खुद नहीं पता कि आप करना क्या चाहते हैं, लेकिन करने की कोशिश आप जरूर कर रहे हैं, और फैसले जो आप कर रहे हैं वो बिल्कुल आपके कहने से बरक्स दिखाई दे रहे हैं। आप मुस्तकबिल के तकाजों से हम आहंग करके डोमेस्टिक क्रिकेट में लोगों की तैनाती कर रहे हैं, और जो तैनाती अब तक सामने आई है उनमें वाजे तौर पर ये दिखाई दे रहा है कि पसंद नापसंद और पर्सनल ताल्लुकात का उसमें बहुत ज्यादा शायबा दिखाई देता है। फिर खिलाड़ियों का इंतखाब वो सवालात उठा रहा है कि कहा जाता था कि डिपार्टमेंट क्रिकेट में बड़ी उम्र के क्रिकेटर खेलते हैं, 30-35 साल के लड़के खेलते हैं, तो यहाँ पर भी नवाजा गया है खिलाड़ियों को जिनकी उम्र अब इस हवाले से ज्यादा सूटेबल नहीं है कि वो क्रिकेट में पाकिस्तान के लिए मुस्तकबिल में आजमाए जा सकें, लेकिन उनको मेंटोर का नाम देकर डोमेस्टिक क्रिकेट में किसके ताल्लुकात पर मौका दिया जा रहा है, किसके ताल्लुकात पर मौका नहीं दिया जा रहा है, ये एक बड़ा सवाल है। बहुत से खिलाड़ी जिनकी कारकर्दगी पिछले डोमेस्टिक सीजन में अपने डिपार्टमेंट के लिए अपने रीजन के लिए बिल्कुल बिलो एवरेज थी, उनको मुंतखब करके क्या मैसेज दिया गया है। फिर जो सबसे बड़ा सवाल है वो ये है कि आपके पास तीन पोस्टें थी और आपके पास लोग मौजूद थे कि जनाब उनको आपने इंतखाब करना है, और आपने मिसबाउल हक को जो है वो दो पोस्टें दे दी, एक पोस्ट पर आपने वक्कार यूनुस को रखकर अब पाकिस्तान टीम के लिए चैलेंज जो है वो बढ़ा दिए हैं। लेकिन माजरत के साथ के माजी में इंजमामुल हक, मिकी आर्थर और बहुत सारे लोग जो पाकिस्तान क्रिकेट के साथ एसोसिएट रहे, जब गए तो उन्होंने सारी जिम्मेदारी पाकिस्तान डोमेस्टिक क्रिकेट पर, पाकिस्तान क्रिकेट के निजाम पर डालकर, क्रिकेट बोर्ड के अहदेदारों के रवैयों पर डालकर अपने आप को तमाम सूरत हाल से बरीद जमा कर दिया। तो यहाँ पर इंजमामुल हक के जाने के बाद मिसबाउल हक हो, वक्कार यूनुस हो, उनके हवाले से मैं यही कहूंगा कि वो भी शायद पुरानी कहावतों को, पुरानी मसल को, पुरानी बातों को लेकर आगे लेकर चलेंगे।
अच्छा, जरा ये एक दो बात, अब आखिरी हमारे पास 3 मिनट है, सलीम की लाइन भी ड्रॉप होगी। एक तो ये कि ये जो पावरफुल क्रिकेट कमेटी बनाई गई थी उसका क्या हुआ, और दूसरा ये कि वकार यूनुस के रेफरेंस में कि प्लेयर्स बड़े थे, प्लेयर वो बताते खुद बड़े थे, लेकिन मिसबा से सीनियर थे, तो अब वो मिसबा के जूनियर की ऐसी ऐसी टीम में होंगे क्योंकि कंट्रोल मिसबा का भी होगा, हेड कोच वो हैं, वकार बॉलिंग कोच हैं, सो ये टीम जो है वो इस तरह से आपको लगता है कि ये शेप अप हो रही है, बन जाएगी, इस तरह से काम कर जाएगी?
देखिए, उनका रोल अलग है, वकार यूनुस का रोल अलग है, उसमें कोई दो राय नहीं। एक वक्त था जब इंग्लैंड की टीम के कोच एंडी फ्लावर थे, लेकिन उनसे बड़े खिलाड़ी ग्राहम गूज थे। एंडी फ्लावर इंग्लैंड के कोच थे, ग्राहम गूज इंग्लैंड के बैटिंग कोच थे। अगर मौजूदा ऑस्ट्रेलिया की टीम की आप बात करते हैं तो जस्टिन लैंगर हेड कोच हैं, मेंटोर की एसएस की स्टीव वॉक की खिदमत उन्होंने हासिल की है, बैटिंग कोच उनके रिकी पॉन्टिंग है। ये दोनों बहुत बड़े नाम है, बहुत बड़े खिलाड़ी हैं एज कंपेयर जस्टिन लैंगर, लेकिन वो काम कर रहे हैं, लेकिन वहां पर सिस्टम काम करता है, यहाँ पर ये मामला नहीं है। जो वकार यूनुस के माजी के मामलात रहे हैं उनके क्रिकेटिंग करियर पर, उनके क्रिकेटिंग स्टैट्स के ऊपर कोई उंगली नहीं उठा सकता, लेकिन मैन मैनेजमेंट में वो टोटली फेलियर रहे हैं। उनका खिलाड़ियों के साथ मामलात, या शाहिद आफरीदी की किताब गेम चेंजर में जो अल्फाज शाहिद आफरीदी ने वकार यूनुस के इस्तेमाल किए हैं वो इंतहाई अफसोसनाक हैं। तो अब एक नई इनिंग शुरू करने जा रहे हैं वकार यूनुस, और अप्रैल 2016 में जब पाकिस्तान क्रिकेट बोर्ड ने उनको आईसीसी वर्ल्ड टी20 की कारकर्दगी पर फारिग किया था, तो जो अल्फाज उन्होंने पाकिस्तान क्रिकेट बोर्ड के लिए इस्तेमाल किए थे, अब उसी क्रिकेट बोर्ड में वो काम करने जा रहे हैं। तो कहते हैं ना कि जो आपने कहा होता है वो पीछे पलट कर आता है, तो आप किस तरह हैंडल करते हैं वकार मिर्ज़ा, ये आने वाला वक्त बताएगा।
बहुत शुक्रिया आया हुसैनी आपने मुझे ज्वाइन किया। प्रोग्राम हम यहाँ पे खत्म करेंगे। प्रोड्यूसर थी फायजा बुखारी, असल हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
अमरीका और ईरान के दरमियान जारी कशीदगी के बावजूद अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि वो ये समझते हैं के तेहरान के साथ मुजाकरात के जरिए मसाइल का हल मुमकिन है। बुध के रोज ट्रंप ने अखबारी नुमाइंदों को बताया कि ईरानी बातचीत करना और समझौता करना चाहते हैं। वॉइस ऑफ अमेरिका के लिए ज़लती शाहू की रिपोर्ट की तफसीलात के साथ मैं हूं सादिया ज़ेब्रांझा। सदर ट्रंप ने ये बयान उससे एक दिन बाद दिया है जब ईरानी सदर हसन रूहानी ने कहा था कि उनका मुल्क अमरीका के साथ कभी भी मुजाकरात नहीं करेगा। ताहम वो इस सूरत में कि वॉशिंगटन ईरान के खिलाफ तमाम ताज़ीरात खत्म कर दे, कसीर फ्रीकी मुज़ाकरात पर गौर कर सकता है। बुध के रोज़ अमरीका ने ईरान के खिलाफ नए इकदाम का ऐलान किया। ये ताज़ीरात कंपनियों के एक नेटवर्क, जहाज़ों और अफराद के खिलाफ आयद की गई हैं, जिनके बारे में अमरीका का कहना है कि वो तेल की फरोख्त में मुलविस हैं, ताकि ईरान की मुसल्ला अफवाज की खसूसी शाख की दहशत गर्द सरगर्मियों के लिए माली मुआवनत मुहैया की जा सके। इससे मुराद पासदाराने इनकलाब है, जिसे ट्रंप इंतजामिया ने एक दहशतगर्द तंजीम करार दे रखा है। ईरान के लिए अमरीका के खसूसी नुमाइंदे ब्रायन हुक कहते हैं,
Today the United States government is intensifying our maximum pressure campaign against the Islamic Republic.
अमरीकी हुकूमत इस्लामी जमहूरिया ईरान के खिलाफ ज्यादा से ज्यादा दबाव डाल रही है। अवलन तो ये कि हमने किसी भी ऐसे शख्स के लिए $1.5 करोड़ के इनाम का ऐलान कर रखा है जो पासदाराने इनकलाब और अलकुदस फोर्स के मालियाती वसाइल को मुंतशिर करने में हमारी मदद करे। ये अल्फाज थे ईरान के लिए अमरीका के खसूसी नुमाइंदे ब्रायन हुक के। ईरान के साथ अमरीका की कशीदगी में इजाफा होना गुज़श्ता साल शुरू हुआ जब ट्रंप ने ईरान के साथ 6 फ्रीकी न्यूक्लियर मुआहिदा अपनी जानिब से खत्म कर दिया और असर 9 सख्त इक्तसादी ताज़ीरात आयद कर दीं, जिनका मकसद ईरान की तेल की बरामदात को रोकना था। सदर ट्रंप का कहना है कि ताज़ीरात बारावर होती हैं और इस बात का इम्कान है कि ईरान मुज़ाकरात की मेज़ पर फिर से आ जाने पर मजबूर हो जाएगा। सदर डोनाल्ड ट्रंप के अल्फाज, माली अखबार से इन्हें शदीद धचका लग रहा है। उनकी अफराते जर इतनी ज्यादा है कि बहुत कम लोगों ने इसे इस शरह पर देखा है और ये बहुत ही बुरी सूरत हाल है। ये अल्फाज थे अमरीकी सदर डोनाल्ड ट्रंप के। ताहम बाज तजियाकारों का कहना है कि हो सकता है कि ट्रंप इंतजामिया ने गलत अंदाजा लगाया हो। नेशनल एंडाउमेंट फॉर इंटरनेशनल पीस के जैरेड ब्लैंक के अल्फाज,
I think that President Trump has had a misapprehension about Iran for many years.
Mera khayal hai ki Sadr Trump ne kai barson se Iran ke bare mein galat andaaze laga rakhe hain. Wo Iran aur Shimali Korea ke darmiyan yaksaniyat dekhte hain. Ab jahan tak Kim Jong-un ka taluq hai, Trump ke saath unki mulaqat ek jeet ki haisiyat rakhti hai, lekin Iraniyon ke liye Sadr Trump ke saath mulaqat mukammal khatra hai. Lihaza aisi meeting jo wo chahte hain, उसका वाहिद तरीका ये है कि हकीकी मायनों में मामलात को मेज पर रखें, ताकि ईरानियों को जो फायदा या नुकसान पहुंच सकता है इसमें तवाजुन पैदा हो सके। ये थे नेशनल एंडाउमेंट फॉर इंटरनेशनल पीस के जैरेड ब्लैंक। वॉशिंगटन में मुकीम तजियाकार जैरेड ब्लैंक ने वॉइस ऑफ अमेरिका को बताया कि ईरान के खिलाफ बुध के दिन महकमा खारजा ने जिन इजाफी दबाव का ऐलान किया है उनसे तेहरान के साथ मुजाकरात के बजाय इलाके में मजीद महाजराई की कैफियत पैदा हो सकती है। ब्लैंक ने कहा कि ईरान को न्यूक्लियर समझौते की पासदारी के बदले अपनी मईशत को सहारा देने के लिए कर्ज की पेशकश की फ्रांसीसी तजवीज से कशीदगी में कमी वाके हो सकती है। ताहम उन्होंने कहा कि ट्रंप इंतजामिया वाजे तौर पर इसमें दिलचस्पी नहीं रखती। सादिया ज़ेब्रांझा, وائس آف امریکہ واشنگٹن۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔